आप कहेंगे ये सारी बातें आपको किसने बताई? पूछ सकता है, कोई पूछने का हक है, कोई बड़ी बात नहीं। दलील दीजिए, रेफरेंस दीजिए, कहाँ लिखा है, किस उस्ताद ने पढ़ाया, किस मदरसे में, इसका हदीस से हवाला दें। हमें तो नहीं पता कि ये सबके करने का काम है। तो मैं आपको बरमला पूरे यकीन के साथ कहूंगी कि ये बातें मुझे मेरी एक उस्ताद ने सिखाई और वो कुरान है। जब तक आपका अपना इस कुरान से ताल्लुक नहीं होगा ना, आप कभी दूसरों को इससे नहीं जोड़ सकते। बिलीव मी, जोड़ने के लिए खुद जुड़ना जरूरी होता है। जैसे पीछे से प्लग लगेगा ना तो फिर ये काम करेगा। इसकी तार उसमें लगा दे, उसकी इसमें लगाए, काम करेगा। बट अगर इसका खुद पीछे से बिजली के साथ ताल्लुक नहीं है तो काम नहीं होगा। हमारा अपना ताल्लुक कुरान से कमजोर है, सच्ची जो बात है। ये जो अंदर से तड़प निकलती है ना, जो कड़वी बातें या दुख की बातें, अगर शायद आपको वो दर्द वो तकलीफ थोड़ी सी महसूस हुई होगी, तो ये मुझे कुरान ने दिया। सारी उम्र नमाजें पढ़ते रहे, आपको ये दर्द नहीं मिलेगा, सच्ची बता रही हूँ आपको। आप रोजे रखें, आप हर साल उम्र पे जाएं, आप मस्जिदों में खाने खिलाएं, दीन के बहुत सारे काम है, किसी से भी इनकार नहीं है। बट ये तो दावा का दर्द है ना, दूसरों को वो देना जो मुझे मिल गया, ये उसको मिलता है जिसने खुद चखा होता है। जिसने चखा ही नहीं उसको क्या पता कि आम कैसा होता। और कुरान पढ़ने के बाद जो सबसे ज्यादा बड़ी तब्दीली आती है ना इंसान के अंदर, वो ये है कि अल्लाह के बंदों की फिक्र लग जाती है। अगर आपको मुझे दूसरों की हिदायत की फिक्र नहीं लगी ना, तो माजरत के साथ ये इस बात की दलील है कि अभी हम खुद भी पूरे हिदायत पे नहीं है। वरना ये नहीं हो सकता कि चीज चूल्हे पे रखी भी जाए और गले भी ना। और ये तड़प आपको कुरान से जुड़े बगैर नहीं मिलती। अगर मैं आप सुबह उठ के कुरान पढ़ते हैं माशाल्लाह, एक रुकू दो रुकू, और ना समझ आता है, ना उसको ठीक पढ़ सकते हैं, ना उसके बारे में कोई यकीन है, क्या कैसे आप मुझे बता सकते हैं कि क्या हमें उसमें से कुछ मिलेगा? नहीं मिलेगा। क्यों नहीं मिलेगा? क्योंकि आप और मैं अपने आप को उस नजर से देखते ही नहीं है। बात सच है कि झूठ है? ये चीज लेकर इंसान जब दुनिया में निकलता है ना, तो फिर उसको पता चलता है कितने लोग दुखी हैं। बस आप देखिए कि आप मजे से बैठे हैं एसी वाले कमरे में, खूब मजा आ रहा है, बाहर तपती गर्मी है, एकदम विंडो से पर्दा हटाकर आपने देखा तो आपके बहन भाई या चंद लोग बाहर तप रहे हैं। अब जबता आप एसी में खुशी महसूस करेंगे? आप कहेंगे हाय मैं एसी में और मेरे भाई बहन बाहर हैं। भाई बहन इसलिए कह रही हूँ कि मुनी की मोहब्बत को महसूस कर सकते हैं। नौकर मुलाजम है ना, नहीं इनको नहीं लगती गर्मी, हमें ही लगती है ज्यादा, जिन्होंने इतने पतले कपड़े पहने होते हैं, पतली लौने पहन के भी हमें गर्मी लगती है, एसियों में भी जान निकल रही होती है और पंखा चल रहे होते हैं कि पता नहीं क्या हाल होगा। लेकिन अपने बहन भाई, चले अपने बच्चे, अपना शोहर, अपने करीबियों को बाहर देखें, तो क्या उसके बाद आपको एसी में मजा आएगा? आपकी सबसे पहली ख्वाहिश क्या होगी उसके बाद? मैं इनको भी अंदर बुला लूं। ऐसी है ना, जब तक वो अंदर नहीं आते वल्ला ही आपको लगेगा मेरे एसी की कूलिंग ही कम हो गई है। बस ये समझें, आप और मैं इस्लाम की इतने कंफर्टेबल रूम में बैठे हैं। देखें बेअमल सही है, मुसलमान हैं, वे हदायतें, लेकिन नबी की उम्मती है, एक दिन तो जन्नत में जाना है, उम्मीद तो है ना। लेकिन ये दूसरे ऐसे ही चले जाएंगे, नहीं तरसाता हमें लोगों पर। क्या एक ईमान वाला किसी नॉन मुस्लिम मुल्क में जहाँ लग्जरीज हैं, जहाँ आसाइशें हैं, जहाँ सफाई है, जहाँ इंसानों की इज्जत है, सब कुछ है जो अमूमन हमें मिलता है, खुश रह सकता है? जिधर देखेगा उसको बाहर धूप में जलते हुए लोग नहीं दिखते? आपको नहीं दिखते, मुझे नहीं दिखते। अल्लाह मैं जन्नत में जाऊँ और मेरी इतनी अच्छी हमसाई जो बाहर निकलते मुझे हेलो हाय बाय करती है, ये आग में चली जाएगी? नहीं, फिर मैं नहीं खुश। आपको अपना इस्लाम भी तसल्ली नहीं दे रहा होता जब तक आप दूसरों तक दीन का पैगाम नहीं पहुंचाते। अदरवाइज जो मर्जी बातें कर ले, जितनी मर्जी बड़ी बड़ी बातें कर लीजिए, अल्लाह ही, इसके अलावा कोई और तरीका नहीं कि हम दूसरों को भी इसकी दावत दें। कभी आप किसी रिवर्ट की कहानी पढ़ते हैं? आप लोग मुझे बताइए, कभी पढ़ी है? मैं आपको दावत दूंगी, ऑनलाइन पे जाइए, सर्च कीजिए, लिखें के हाउ आई कम टू इस्लाम। उर्दू की बहुत सारी बुक्स हैं, दारुस्सलाम की भी कुछ छपी हुई बुक्स मेरे जहन में आ रही हैं, और पढ़ें रिवर्ड्स की कहानियां तो पढ़ें। जो अल्लाह ताला ने सूरत मायदा में बात की ना कि मैं यरतद मिनकुम अन दीनिही, तुम में से जो कोई अपना दीन छोड़ता है तो शौक से छोड़ता है, क्या करेगा अल्लाह, या तिल्लाहु कौमिन, अल्लाह उस कौम को ले आएगा फिर जिनमें पांच छह खूबियां कि जिनको अल्लाह से प्यार होगा, वो अल्लाह से प्यार करेंगे और अल्लाह के मामले में किसी भी मलामत करने वाले की मलामत से नहीं डरेंगे। सुना है ना आपने, बस आज के दौर में जो रिवॉर्ड्स है ना, बस वो कह लीजिए ये वो लोग हैं जो मूसा के दौर के जादूगर थे, जो ही उनके सामने हिदायत की रोशनी आई लब्बैक का मुसलमान हो गए थे ना, और फिरौन की धमकियों के जवाब में भी कहा जो करना कर ले, रब्बना अफ़रिग़ अलैना सब्रम वसब्बित अक़दामना। आज हम मुसलमान चीखते हैं, काफी चीखते हैं, कब, जब हम पे कोई नई सैंक्शन लगती है, कोई पाबंदी लगती है, कोई जरा सा वो हमारे खिलाफ कोई धमकी वाला बयान देते हैं तो हम बोलते हैं, वो भी हम अपने ही दर्द में बोल रहे होते हैं, हमें इनकी मोहब्बत में बोलना है, और उसके लिए जरूरत है इस बात की कि हमारा अपना इस कुरान के साथ ताल्लुक मजबूत हो। अल्लाह के नबी के दौर के दुश्मन थे या किसी भी दौर के, उनकी ख्वाहिश क्या होती है, ला तस्माउ लिहाज़ल कुरआनी वल्गौ फी लअल्लकुम तग़लिबून, के ना सुनो इस कुरान को और इसमें डिस्ट्रक्शंस और इंटरप्शंस पैदा करो, क्यों, ताकि तुम ही गालिब रहो। और उन्होंने हर दौर में इस चीज को महसूस कर लिया था कि कुरान दिलों पर असर करता है, आज भी यही हुआ। ऐसी ऐसी मसरूफियात में आज हमें उलझा दिया कि जिसके बाद हमारे पास कुरान के लिए वक्त नहीं मिलता। तो बहरहाल ये चंद बातें हैं, अब इसके बाद अब सवाल है कि सारे दुख और दर्द की दवा क्या है। दवा ये है कि आप और मैं खुद कुरान से ताल्लुक दुरुस्त करें। कुरान से ताल्लुक कैसे मजबूत करते हैं, मैं इसको एक मिसाल से आपके सामने रखना चाहती हूँ, और वो क्या है, किसी और के साथ दुनिया में रिश्तेदारियां होती है, ताल्लुक कैसे मजबूत होता है आप और मैं बहुत अच्छी तरह जानते हैं। रिश्तेदारियां कैसे निभती हैं, वक्त देते हैं, खिलाते हैं, पिलाते हैं, खुशी गम में जाते हैं, उनको जरूरत हो तो हम उनकी मदद करते हैं, हमें जरूरत पड़ जाए तो वो हमारी मदद करते हैं, ऐसे है ना। आप बिल्कुल लिख के देख लीजिए लफ्ज ताल्लुक यानी रिलेशन को, जैसे इंसानों के साथ ताल्लुक निभाने के लिए कुर्बानी देनी पड़ती है, मेहनत करनी पड़ती है, कई जगह दिल ना भी चल रहा हो फिर भी अगले को वक्त देना पड़ता है, बिल्कुल इसी तरह से कुरान के साथ ताल्लुक के लिए भी हमें इसको वक्त देना पड़ेगा। तो चंद पॉइंट्स सिर्फ 1, 2, 3 करके, क्या ताल्लुक है मेरा। लेकिन एक बच्चे को पता ही नहीं कि फलां से मेरा रिश्ता क्या है तो वो उससे प्यार कैसे करेगा, तो कुरान मुझसे क्या चाहता है और उसके साथ मेरा ताल्लुक कैसे है। तो सबसे पहली चीज अजमते कुरान लिख ले। मुसलमान होने के नाते हम सब के दिलों में पुराने पाक की अजमत होनी चाहिए, इसको अजीम किताब समझे। जालिकल किताब ला रईब फीह हुदल लिलमुत्तकीन, ये यकीन हो कि ये आम किताब नहीं है। जब दिल में ये एहसास होगा ना तो आप देखेंगे हम इसको जमीन पे नहीं रखेंगे, और वाकई हम पाकिस्तानी लोग तो बिल्कुल नहीं रखते, और अल्लाह ना करे कभी हम रखें। आप अपने बाप की या माँ की तस्वीर जूते पे रख सकते हैं या उसको नीचे रख के उसके ऊपर खड़े हो सकते हैं, नहीं करते ना, जिस चीज की भी अजमत हो। इसी तरह कुरान की अजमत है तो अल्हम्दुलिल्लाह हमारे कल्चर में इसकी जाहिरी अजमत है, हम तो पीछा नहीं करते। कुरान पाक ऊपर वाले खाने में रखा हो तो सबसे नीचे वाले खाने में जूते नहीं रखते लोग, जूता पहन के कोई कुरान पढ़े कहते हैं ये गुस्ताख है इसको पकड़ लो, हाँ जाहिर ताजीम तो हम करते हैं। लेकिन कुरान को आप और मैं ये अंदाज दें, और वो क्या है कि इस कुरान की अजमत दिल में बिठा लें, ये लाजमी है, क्योंकि जब कोई चीज हमारे दिल में बड़ी बनती है ना तो फिर हम उसके लिए कोशिश भी करते हैं, उसको बेहतर करने की करते हैं। तो आप और मुझे, और फिर मैं अपनी आदत के मुताबिक इसी मौजू में आपको बच्चों की तरबियत की भी चंद बातें बताऊं। آپ چاہتے ہیں کہ آپ کے بچے اچھے مسلمان بنیں یا ہیں تو الحمدللہ ایسے ہی رہیں، چاہتے ہیں نا؟ آپ کی بیوی، آپ کے شوہر، ہم ہر رشتے کو چاہتے ہیں کہ وہ قرآن کے قریب ہو، ایسے ہی نا؟ تو آپ ان کے ساتھ بھی یہی کام کریں، اس کتاب کی عظمت دکھائیں. اللہ نے اتنے اہتمام سے اس کتاب کو اتارا، کیا تھا ایک دن میں لا کر ساری کتاب دی جاتی؟ آپ کو تو ساری پچھلی کتابیں اکٹھی آئیں. تورات موسیٰ کو تختیوں کی صورت میں ملی تھی، کوہ طور پہ گئے، 40 دن کا ایک کورس کیا، واپسی پہ کتاب مل گئی. 23 سال کیوں لگے؟ یہ سوال کرتے تھے مکہ والے. سورہ فرقان میں تو بہت ہی مناظر ہیں کہ یہ جملہ تم واحدتن، یہ ایک ہی دفعہ کیوں نہیں سارا آ جاتا، یہ قسطوں میں کیوں آ رہا ہے، پوچھتے تھے. تو اللہ تعالیٰ نے پھر اس کی بہت ساری حکمتیں بتائیں، آپ کے دل کو جمانے کے لیے، موقع بے موقع آنے والے حالات اور واقعات کا جواب دینے کے لیے. تو آپ سوچئے کہ جو کتاب 23 سال میں پڑھائی گئی، کیا وہ اہم نہیں ہوگی؟ اب میں یہاں ذرا سا رکوں گی، کیونکہ بات کی ہے بچوں کی، تو بچوں میں ٹین ایجر بچے بھی ہیں نا. کتنے سال لگتے ہیں ڈاکٹر بنتے ہوئے؟ 20 سال سے زیادہ. اور عام ڈاکٹر پھر اسپیشلائز کرنا ہے تو ساری عمر ہی پڑی ہوئی ہے، اپنے آپ کو جتنا مرضی ریفریش کرتے رہے. لائر بننے میں کتنی دیر لگتی ہے، کتنی کتابیں پڑھتے ہیں آپ؟ اپنے ایک 3 سال کے بچے کو اسکول بھیجتے ہیں، اور میں نے دیکھا ہے ماؤں کی آنکھوں میں چمک آ جاتی ہے جب کہتی ہیں ڈے کیئر میں جگہ مل گئی ہے، خوش بڑی ہیں. کرے گا کیا؟ کھیلے گا، کودے گا؟ کوئی کتاب ہے نہیں، صرف وہ کھیلتے ہیں، کودتے ہیں، کھلاتے ہیں، پلاتے ہیں، ٹور پہ لے جاتے ہیں، دیٹس اٹ. ماں اس پہ بھی بڑی خوش ہے. کہاں سے ایک بچے کا سفر شروع ہوتا ہے؟ جب میں کسی کے بچے کو ڈے کیئر میں داخل ہوتے دیکھوں تو میں سوچتی ہوں آج یہ سلسلہ شروع ہوا ہے، یہ کہاں جا کے ختم ہونا ہے. 15-20 سال تک ماں نے اور باپ نے یہ ذمہ داری اٹھانی ہے، ایسی ہے نا، عظمت ہے نا. ہم جس چیز کو اہم سمجھتے ہیں اس پہ وقت بھی لگاتے ہیں اور مال بھی لگاتے ہیں. جب دنیا کی کتاب کو پڑھنے کے لیے 10-15-20 سال لگا سکتے ہیں، تو قرآن کی عظمت دل میں آئی تو اس کو کتنا وقت دیں گے؟ آپ اپنے قرآن کو سیکھنے کے لیے، سمجھنے کے لیے کتنا وقت دینے کو تیار ہیں؟ ہم کہتے ہفتے میں ایک دن، ختم سال میں ہو جائے کورس لیکن ہفتے میں ایک دن آئے، اور وہ بھی وہ وقت جو ہمارے لیے بالکل فارغ ہو. دیکھیں معذرت کے ساتھ، جس امت نے قرآن کو وقت دینا چھوڑا وہ دنیا میں کھو گئی. اور آپ دیکھ لیجئے، اگر مجھے آپ کو اس کا یقین آ جائے نا کہ بل ہوا کلام اللہ، یہ اللہ کا کلام ہے. اور اللہ کون ہے؟ اللہ ہو نور السماوات والارض. آپ کبھی باہر کھڑے ہو کے نا ہر چیز کو دیکھا کریں. ابھی پرسوں جب ہماری فلائٹ تھی تو نیچے دیکھ رہی تھی، تو پہلے میں شیئرنگ کرنے لگی لیکن پھر میں اس میں کھو ہی گئی. مجھے 4-5 بڑی بڑی قدرت کی نشانیاں دکھ رہی تھی، اوپر بادل تھا، ایک سائڈ سے سورج دکھا، پھر نیچے سب سبز گھاس بھی دیکھی، اتر رہا تھا جہاز، ایک سائڈ سے پانی کا ایک کوئی ریور سا تھا. اور آپ کو پتا کہ جب آپ لوگ ایڈمبرا آتے ہیں تو بالکل پانی پہ اترتا ہوا جہاز دیکھتا ہے، آپ لوگ تو فیس کرتے ہوں گے، ایک دم گرینری آتی ہے، پہلے پانی لگتا ہے. تو 4-5 قدرت کی چیزیں میں نے دیکھی تو مجھے ایسے لگا کہ یہ پورا بگ فریم ہے. جیسے آپ کے پاس وہ پکچرز میں بھی ایک آپشن ہوتی ہے نا کہ آپ پوری پکچر اکٹھی لے لیں، ایک بگ سین ہے. جب آپ اللہ کے بارے میں اوپر سے دیکھیں چیزوں کو تو سوچیں اتنی بڑی کائنات بنانے والے نے یہ ایک چھوٹی سی کتاب بھیجی ہے، تو کیا میں آپ اس کی عزت کرتے ہیں؟ اس کی عظمت کا احساس. اور مزے کی بات دیکھیے، مزے کی بات دیکھیے، جو بات جملہ بولوں گی شاید آپ میں سے کچھ نے نہ سنی ہو یا اس طرح سوچا نہ ہو کبھی، اور وہ کہہ کہ اس کائنات میں سوائے قرآن مجید کے ہر چیز مخلوق ہے، حتیٰ کہ خانہ کعبہ بھی مخلوق ہے، مخلوق ہے جس کو اللہ نے پیدا کیا. قرآن بل ہوا کلام اللہ. کلام کیا؟ اب میں بول رہی ہوں نا، یہ میرے جسم کا حصہ ہے نا. قرآن اللہ کی ذات کا حصہ، اونلی تھنگ ہے اس کائنات میں جو اللہ کی صفت ہے. مخلوق تو آنی اور جانی ہے، آج ہے کل نہیں ہوگی، لیکن اللہ کی صفت اصلی ہے اور قدیم بھی ہے، نہ کبھی ختم ہوئی نہ، جیسے اللہ کی ذات کو بنا نہیں نا، اس طرح قرآن کبھی بھی ختم نہیں ہوگا. وہ قرآن اور کتاب آپ سے مجھ سے اپنا حق مانگتا ہے، اس کی عظمت کو دل پہ لائیں. یہ اللہ تعالیٰ نے کائنات کے نام ایک تحفہ بھیجا، رب کا پیغام انسانیت کے نام، کتنے پیار سے پکارتا ہے، حتیٰ کہ خانہ کعبہ کی بھی عزت ہم بہت کرتے ہیں، کعبت اللہ سے بھی بلند چیز قرآن ہے. اور جب دل میں قرآن کی عزت آتی ہے تو آپ مجھ سے ہی پوچھئے کہ کیسے پتہ چلتا ہے کہ میرے دل میں اس قرآن کی عزت ہے. تو میں آپ کو صرف ایک واقعہ سنا دیتی ہوں, پھر آپ اور میں جانیں گے کہ اس قرآن کی عظمت دل میں بیٹھتی ہے تو کیا ہوتا ہے. ہارون رشید کا نام سنا ہے آپ نے, تاریخ میں خلیفہ گزرے ہیں. ان کا بیٹا تھا مامون رشید. ان کے دور خلافت میں ایک عظیم فتنہ آیا جس نے قرآن پاک کی عظمت کو چیلنج کر دیا, اور اس دور کے علماء کے لیے ایک بہت بڑا چیلنج تھا. امام احمد بن حنبل رحمہ اللہ, یہ تھے ایک طرف, اور دوسری طرف ایک گمراہ کن فرقہ تھا کا نام تھا معتزلہ. وہ کہتے تھے کہ قرآن مجید مخلوق ہے, کلام نہیں ہے. ظاہر ہے کہ قرآن کی عظمت کو چیلنج کیا نا. آپ دیکھیں قرآن کو اگر مخلوق کہیں گے نا تو بہت سارے رولز اینڈ ریگولیشن بدل جائیں گے, جس میں ایک سمپل تھا کہ ہم کسی چیز کی قسم نہیں کھا سکتے, لیکن اللہ کی کھا سکتے ہیں نا. سچی ہو تو اللہ کی قسم کھا سکتے ہیں. حدیث میں آتا ہے نہ بولو تو بہتر ہے, لیکن اگر قسم کھاؤ سچے ہو تو اللہ کی کھاؤ. جس طرح اللہ کی قسم کھائی جا سکتی ہے نا, ایسے قرآن کی بھی کھائی جا سکتی ہے. نہ دودھ کی, نہ پوت کی, نہ ماں نہ باپ کی. امام احمد بن حنبل کا پوائنٹ آف ویو کہتا کہ قرآن کلام ہے, اور اس وقت کے سارے جو متحدہ گروہ تھے وہ کہتے تھے یہ مخلوق ہے. آپ کو پتا کہ یہ حالات, آپ کے کیا بڑی بات تھی, امام احمد ایسے ہی بس اکڑ گئے, ریجڈ ہو گئے. اب معتزلہ قبیلے کا اتنا اثر ہوا کہ مامون رشید جو خلیفہ تھے وہ بھی اسی نظریے کے حامل ہو گئے. کچھ نہ کچھ دینداروں کا طبقہ ہوتا ہے جو سیاست دانوں پہ اثر ڈالتا ہے. بہرحال اب امام احمد پہ مشکل حالات آ گئے, سزائیں, تکلیفیں. اتنا مشکل وقت تھا کہ امام احمد کو قید خانے میں ڈال دیا گیا. 70 کوڑے ان کی پشت پہ مارے جاتے تھے, اور مجبور کیا جاتا تھا کہ کہو کہ قرآن مخلوق ہے, اسی کا فتویٰ دو, کیونکہ امام احمد کو بہت لوگ مانتے تھے. اگر امام ایک دفعہ جا کے مجمع میں کہہ دیتے کہ لوگوں قرآن مخلوق ہے, تب نے مان جانا تھا. مگر عظمت قرآن کی حفاظت کے لیے جان دینا گوارا کر لیا, لیکن قرآن کو مخلوق کہہ کر اس کی عظمت کو داغدار نہیں کیا. یہ کتنی بڑی بات ہے. آپ دیکھیں میرے آپ کے لیے یہ چھوٹی بات ہوگی, لیکن جن کے دل میں اس کی عظمت آتی ہے وہ مانتے ہیں. اور اس کو تو اللہ تعالیٰ نے خود کہا, ان نسنل کی علیہ کا قولا ثقیلا, سورت یاد ہے مزمل آیت نمبر 5. ہم آپ پر ڈالنے والے ہیں ایک بہت بھاری بات, یہ قرآن. یہ قول ثقیل ہے, وزنی ہے. وزنی سے کیا مراد ہے؟ عظمت والا, عمدہ, اچھی بات, بھاری بات, عظیم بات ہے. جب ایک انسان پر اللہ کے کلام کی عظمت بیٹھتی ہے تو وہی ہوتا ہے جو بھی آیت میں پڑھا ہے کہ انا ردنا الامانتا, کہ ہم نے اس امانت کو پیش کیا. سب کو بھول جائیے, اپنے پر آئے. میرے دل میں اس قرآن کی کتنی عظمت ہے, میں یقین سے کہہ سکتی ہوں. بغیر سوچے سمجھے ہماری ہر بہن, ماں اور جو بھی ہیں بیٹھی ہوئی, سب کہیں گی بڑی عظمت ہے میرے دل میں, میں اس کو بہت بڑا سمجھتی ہوں. لیکن اس کا عملی ثبوت کی طرح دل میں جب کسی چیز کی عظمت بیٹھ جاتی ہے نا, تو یاد رکھیے بندہ اس کے لیے ہر قربانی دینے کے لیے تیار ہوتا ہے. ہمارے دل میں تعلیم کی عظمت ہے نا, تو ہم بچوں کو پڑھاتے ہیں. کوئی ماں باپ گیا گزرا بھی ہو, اپنے بچوں کو گھر نہیں بٹھاتا کہ بیٹھ جو آرام سے, اتنی فیسیں دینی پڑیں گی, ڈیوٹی دینی پڑے گی, یونیفارم دینا پڑے گا, دس اینڈ دیٹ. ایسے ہی ہے نا, کرتے ہیں کیونکہ عظمت بیٹھی ہوئی ہے. آئیے ان کا مستقبل ٹھیک ہو جائے. مائیں اپنے بال سفید کر لیتی ہیں اتنے اتنے بچوں کی پڑھائی کا غم لگا کر. پڑھائی بچے کی ہوتی ہے, ایسے لگتا ہے ماں ماسٹرز کے پیپر دے رہی ہے. میں نے ایسی ماں کو بیمار ہوتے دیکھا ہے, جو بچے کے صرف دو دو نمبر کے کم آنے پہ روگی ہو جاتی ہیں کہ ہائے میں نے تو اتنی محنت کرائی تھی تو یہ پھر سیکنڈ گریڈ پہ آ گیا. کی عظمت دل میں. اور وہ جو سورت حشر کی آئی تھی وہ آئی 21 تھی, کہ لو انزلنا ھذا القرآن علی جبل. کیا ہم واقعی اس کو ایسے سمجھتے ہیں؟ اور اس کی ایک چھوٹی سی مثال دوں, جب قرآن پاک نبی صلی اللہ علیہ وسلم کے دل پہ نازل ہوتا تھا تو اس کی عظمت اور اس کے جلال کی وجہ سے آپ کی کیا حالت ہوتی تھی؟ حضرت عائشہ رضی اللہ عنہ فرماتی ہیں کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو دیکھا سخت سردی کے دنوں میں, آپ پر جب وحی نازل ہوتی تو وحی ختم ہونے کے بعد آپ کی پیشانی پر سے پسینہ بہتا. عظمت تھی نا. اسی طرح یالہ بن امیہ کہتے ہیں کہ ایک دفعہ نبی صلی اللہ علیہ وسلم جیرانہ نام کا ایک مقام ہے وہاں تھے، ایک صاحب نے عمرے کے بارے میں سوال کیا، آپ پر اسی طرح وحی طاری ہو گئی، اور جب آپ پر وحی کی کیفیت آتی تھی نا، اب امیجن کریں، اور شاید آپ کو کسی کلاس میں بیٹھ کر باقاعدہ ایز اے اسٹوڈنٹ سننے کا موقع ملا ہوگا۔ میں اکثر ساتھیوں کو اور اسٹوڈینٹس کو آف کورس بتاتی ہوں یہ بات کہ قرآن کی کلاس میں یا قرآن کی تفسیر کی کلاس میں ایک سکینت ہوتی ہے، ہم سب کو ایسے ہی لگ رہا ہوتا ہے، ہر کلاس میں ایسا لگتا ہے ہم ڈوب گئے ہیں۔ میں ان کو کہتی ہوں اس وقت پہ آپ یاد کیا کریں، جب نبی کے براہ راست دل پر یہ قرآن اترتا تھا تو آپ کا کیا حال ہوگا۔ کہتے تھے نبی صلی اللہ علیہ وسلم پہ وہی آتی تھی تو آپ کے چہرے کو ڈھانپ دیتے تھے لوگ، تاب نہیں لا سکتے تھے کوئی آپ کے چہرے کے اوپر، جو ایک جلال اور ایک نورانیت آتی تھی۔ حضرت عمر نے ان کو اشارہ کیا کہ اللہ کے نبی پر وہی جا رہی ہے، کہتے کہ میں جھانک رہا تھا کہ اللہ کے نبی کا چہرہ سرخ ہو گیا تھا اور خر خر کی آوازیں آنے لگیں آپ کے اندر سے۔ اور علامہ نووی جو انہوں نے صحیح مسلم کی شرح لکھی ہے، وہ کہتے ہیں آپ کی یہ کیفیت وحی کی شدت کی وجہ سے ہوتی تھی۔ یہ چھوٹا کلام نہیں ہے، ہم انگلش سے مرعوب ہیں، ہم سائنس سے مرعوب ہیں، ہم کیمسٹری کے لفظ سے مرعوب ہیں، لیکن ہمیں مرعوب ہونا ہے، یعنی کسی چیز کا روپ میں آنا ہے، تو اس قرآن کی مرعوبیت سے۔ اور یہ جو روایتیں میں نے بتائی ہیں، یہ بخاری، ترمذی، نسائی اور مسلم کی، یعنی اوتھینٹک باتیں، اس میں کوئی لگی لپٹی بات نہیں ہے۔ حضرت عبادہ بن سامت کہتے ہیں کہ جب آپ پر وحی آتی تھی تو آپ کو بوجھ محسوس ہوتا تھا اور تکلیف معلوم ہوتی تھی اور آپ کے چہرے کا رنگ بدل جاتا تھا۔ ہم تو کھاتے پیتے قرآن سنتے، تلاوت چلاتے، لوگ باتیں شروع کر رہے ہو، پتہ بھی نہیں ہوتا کیا ہو رہا ہے، رونے والی آیتوں پہ ہنس رہے ہوتے ہیں۔ اور زید بن ثابت کہتے ہیں کہ اللہ کے نبی کے بازو پر تھا، یعنی میں آپ کے بالکل ساتھ بیٹھا ہوا تھا، جب آپ پر نزول وحی ہوا یعنی سکینت آئی تو آپ کی ران مبارک میری ران پر پڑ گئی۔ کبھی کبھی بیٹھے ہوئے آپ دوسرے کے اوپر اپنا بوجھ ڈال دیتے ہیں نا، جب اللہ کے نبی پر وحی اتری تو کہا کہ آپ کی ران یعنی تھائیز اتنی بھاری ہو گئی کہ مجھے لگا میرے اوپر کوئی بوجھ پڑ گیا۔ پھر میں نے محسوس کیا کہ انا سنلقی علیک قولا ثقیلا، کیا سخت سردی میں پسینے سے شرابور جسم وزنی ہو جاتا، یہ اس قرآن کی عظمت ہے۔ اور آج ہماری غفلت، اتنے عظیم کلام کو ہم نے اپنے دلوں میں کتنی جگہ دی، اس کے لیے آج تک کتنا وقت لگایا، کیا آج بھی ہم قرآن کی تعلیم کو وہی اہمیت دیتے ہیں جو دنیا کی عام چیزوں کو دیتے ہیں؟ عام حالت تو بہت فرق ہے۔ اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمارے دلوں کو اس کتاب کی عظمت سے بھر دیں۔ تو قرآن کا پہلا تعلق عظمت کا، جس کو آپ بڑا نہیں سمجھیں گے اس کی بات بھی نہیں مانیں گے، جس کے آپ کے دل میں عزت نہیں ہے نا، آپ اس کی کبھی بھی رسپیکٹ دل سے نہیں کر سکتے۔ ہم نے سنا سنایا قرآن کے ساتھ تعلق رکھا ہے، اس کو اوپر رکھ دو، گر جائے تو اس کے بدن کا آٹا تول کے دے دو، باوضو ہو کے پڑھو، یہ ظاہری تعظیم ہے، وہ جو دل کے اندر ایک روب آتا ہے نا وہ کم ہے، تو لہذا ضرورت ہے کہ اس کا یہ حق ہو۔ دوسری چیز، آج جا کے آپ نے غور کرنا اور خود سے باتیں کرنی ہے، تو جب قرآن کی عظمت آ گئی تو دوسرا تعلق اس کے ساتھ پھر میرا آپ کا ہے کہ ہم اس پر ایمان لائیں۔ کس بات کا ایمان؟ ذالک الکتاب لا ریب فیہ، کس چیز پہ شک نہیں ہے؟ میں تو ایک جملے میں اس کو سمیٹنے کی کوشش کرتی ہوں اکثر، کہ یہ کتاب کل بھی، آج بھی اور آنے والے دور میں کامیابی کی دلیل ہے۔ کل کے مسلمان جب اس کتاب سے جڑے تھے تو عزت پا گئے تھے نا، آج والے بھی جڑیں گے اور آنے والے دور میں بھی جڑیں گے تو یہ کتاب عزت دلائے گی، اس کا ہی بات رکھیے۔ یہ تو ہمیں پتہ ہی اللہ کی طرف سے ہے، ہمیں پتہ یہ کتاب ہدایت دیتی ہے سب ہے، لیکن اس بات کا یقین رکھیے کہ اس کتاب کو پکڑیں گے تو عزت ہے، اس کو چھوڑیں گے۔ ماضی کے مسلمان کیوں عزت والے تھے؟ وہ قرآن کو من جعلہ امامن، جو اس کتاب کو امام بنا لے، جو اپنی زندگی کے سارے فیصلے اس کتاب سے لے گا، یہ کتاب اس کو جنت میں لے جائے گی، دنیا کی عزت بھی دے گی۔ آج ہم اگر اپنے لاز اس قرآن کے مطابق بنا لیں، دیکھیے پھر دنیا میں کیا ہوتا ہے۔ آپ کہتے ہیں ہم بنا لیں، فلاں ملک نہیں بنانے دیتا، تو یہ آپ کا جرم ہے کہ وہ ملک ابھی تک مسلم کیوں نہیں ہوا۔ آپ آج پوری دنیا کی جنگیں اور جو بھی ڈس آرڈر اور جو فتنے اس کو لکھیں ایک صفحے پہ، اخبار ہی پکڑ لیں، اس میں خبریں چھپی ہوں گی، نیچے لکھیے یہ سب کیوں ہو رہا ہے، کیونکہ ہم مسلمانوں نے اس امانت کو ان تک نہیں پہنچایا۔ یہ اصل میں ہم سے حق مانگتے ہیں ہمیں مار مار کے، اگر ہمارا خیال ہے کہ کوئی ہمیں مار رہا ہے۔ دیکھیں نا، میرا سیل فون کوئی چھین کے لے جائے تو میں ہر ممکن کوشش کروں گی اسے اپنا فون چھیننے کی۔ आपका बच्चा माँ का बच्चा कोई ले जाए छीन के तो माँ जाएगी नहीं आखिरी हद तक उससे बच्चा लेने। मैंने आपने इनकी अमानत अपने पास रखी हुई है। तो ये हमसे उस बात का बदला लेते हैं, तुमने हमें इस्लाम नहीं दिया, हमने तुम्हारे पास भी नहीं रहने देना। और इस पे बड़े वाक्य आते हैं, कई दरसों में मैं सुना चुकी हूँ, एक सुना देती हूँ। अमेरिका की ये कहानी पड़ी थी कि एक औरत कहीं रहती थी और नेबर था जैसे हाय बाय हेलो हाउ यू डूइंग। आप लोगों के भी नेबर्स में ऐसे बहुत से लोग होंगे, तो अक्सर सामना आमना होता था, हेलो हाय बाय हो जाती थी। काफी अरसे तक वो औरत नहीं दिखी और फिर कुछ अरसे के बाद दोबारा दिखी, तो इस शख्स ने हंस पे आदत उसको हेलो किया। तो उसने इसका जवाब जैसे वो पहले देती थी वैसे देने की बजाय क्या कहा, आई हेट यू, मैं तुम्हें क्या हो गया। कहने लगी कि मैं पिछले 20 साल से तुम्हारे सामने रहती हूँ, हेलो हाय बाय, तुमने नहीं मुझे कभी अपना कुरान दिखाया, इस्लाम दिखाया। अब ये जिस अरसे में तुमने मुझे नहीं देखा, इस दौरान मुझे कोई और मुसलमान मिला और उसने इस्लाम कुरान दिखाया और नाउ आई एम मुस्लिम एंड आई हेट यू। अगर मैं मुसलमान ना होती क्यामत के दिन मैं तुम्हें पकड़ती। ये गवाहियां पड़ेंगी, कुरान में इसकी आयतें मौजूद है। कल ये कई लोग जाके पुकारेंगे, अल्लाह इनको पूछ हमारा क्या कसूर है। देखिए जब आपका पैकेज नहीं मिलता तो आप एडेक्स के पास जाते हैं, क्लेम करते हैं कि मेरे फुलां ने भेजा हुआ, देख इधर है, स्लिप दिखा देते हैं, डेट दिखा देते हैं, क्रेडिट कार्ड का नंबर खोल के दिखा देते हैं। एक कंपनी कितने को पैकेज लॉस्ट करेगी, बैंकक्रप्ट हो जाएगी। हमारा आज ये हाल है, आज मुसलमानों ने वो सारे पैकेज इन और अमानत की सूरत में अल्लाह ने दिए थे, हमने सबने इधर उधर घुमाए हुए हैं, मिस हैंडल किए, टेक केयर नहीं किया हमने, है वो हमारे घर में ही पड़े हुए। लेकिन हम कहते हैं छोड़ो, कौन के इन्होंने कहां से मानना। आज सबको पता है, जो इंटरनेट पे गूगल पे सर्च कर लो इस्लाम के। आप यकीन करें आज मेरी इस बात को सुनकर अपने 5 नेबर्स या कुलीग्स या आपके स्कूलों में जाने वालों के साथ क्लोज सर्किट 1-on-1 बेस पर चाय के कप के साथ बात करें, व्हाट डू यू नो अबाउट इस्लाम। यकीन करें मैं अपना एक्सपीरियंस आपको बता सकती हूँ। ट्रेवलिंग के दौरान पूरी ख्वाहिश होती है जो बंदा साथ साथी बैठे, मर्द है तो ऑफकोर्स मेरे हस्बैंड, औरत है तो मैं, उनसे बात करूं क्लोज सर्कल में। और बात शुरू यहाँ से की जाती है, व्हाट डू यू थिंक, व्हाट इज द पर्पस ऑफ लाइफ, हु इज गॉड, व्हाट डू यू थिंक अबाउट आफ्टर डेथ। मैंने जो चीज देखी है कि 80% लोग अनअवेयर। हम सोचते हैं इस्लाम बड़ा मशहूर मजहब है क्योंकि हम मुसलमान हैं, उनको नहीं पता, नहीं पता होता उनको। 5 लोगों को चूज करें और इस पैकेज को उन तक कन्वे करें, आप देखिएगा दुनिया में कैसे होगा। तो लिहाजा इस पर ईमान भी लाना और फिर इसका एहतराम भी करना है, रिस्पेक्ट भी करनी है, बेद भी नहीं करनी। फिर अगली चीज जो इस पर ईमान के बाद है, जो बहुत गौर व फिक्र के मुताबिक है, वो क्या है कि इस कुरान को पढ़ने की कोशिश, इसको पढ़ने का हक अदा करना। ये भी एक ताल्लुक होता है, वो कहते हैं ना कि मेरा दोस्त तुर्की और मुझे तुर्की नहीं आती, दोस्ती होगी। सही पढ़े, आप किसी का नाम गलत बोल दें लोग बड़ा माइंड करते हैं, खासतौर पर आपने देखा होगा कि गोरे बहुत बुरा महसूस करते हैं जब आप उनका नाम गलत प्रोनाउंस करें। किसी को सुना दें, माशाल्लाह रमजान करीब है, आप लोग अपने शहर में आजकल तो कई तरीके हैं, किस कुछ नहीं तो किसी कारी के साथ बैठ कर अपना पढ़े, साथ रिकॉर्ड करें फिर सुने और देखें कि क्या मैं इस कुरान को ठीक पढ़ती हूँ। ये भी एक ताल्लुक होता है, यानी अगर मेरी तजवीद कमजोर है या मुझे कुरान ठीक पढ़ना नहीं आता तो गोया के मेरे ताल्लुक की एक डोरी खुली हुई है। आप ऐसे करें ना, 7-8 लड़कियां हैं, आपने सारी पिरोनी है, अब आपका ईमान भी पक्का है अल्हम्दुलिल्लाह, अजमत भी आ गई, लेकिन आप इसको ठीक नहीं पढ़ रहे, तो यू नीड टू गिव द टाइम, फिर कुछ वक्त दीजिए इसके लिए, कुछ भी इसका तरीका इख्तियार करें, लेकिन आप इसको पढ़ने की कोशिश करें, आप देखेंगे जितना पढ़ेंगे इससे फायदा होगा। फिर उससे नेक्स्ट ताल्लुक इसकी तालीम, इसको पढ़ें समझें कहता क्या है। मुझे एक वीडियो किसी ने भेजी के देखें आज लोग क्या कर रहे हैं, तो कोई किरत का मुकाबला होता है ना, जैसे इस तरह का प्रोग्राम था, बड़ा दमकता चमकता और पता नहीं क्या गोटे किनारियां भी लगी थी, तो वो जो पढ़ने वाले थे वो कुरान ऐसे एक लहक में और गा गा के पढ़ रहे थे कि हाजरीन में लोग वो जैसे नोट नहीं लोग भेजते और वो क्या मैं कहूँ आप समझ ही गए होंगे, वाह 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 सुभान अल्लाह कुछ ऐसे, कि वो अपनी जगह से उठ उठ के स्टेज पे आ रहे थे। और वो जो मैनेजमेंट वाले थे मुंतजिम, वो कहे बैठे बैठे अभी आपको और मजा आएगा, अभी आप बैठे अभी और भी मजा आएगा, और पता आपको वो आयतें जो पढ़ रहे थे ना कारी साहब, वो जहन्नम की आयतें थी, गूंगे बहरों की तरह लोग सुन के बाबा सलाम अल्लाह करते हैं। तो इसकी तालीम पे वक्त है। इसके लिए बहुत सारे रास्ते हैं। बुनियादी रास्ता यह है कि कम अज कम इसके तर्जुमे पे गौर करें। अब रमजान करीब है अल्हम्दुलिल्लाह, अगर जिंदगी रही, और दुआ करते हैं कि जिंदगी अल्लाह दे कि हम इस कुरान को सीख के दुनिया से जाए। दौरे कुरान भी इसी कुरान की तालीम का एक स्टेप होता है, बिल्कुल लिटरल ट्रांसलेशन और हल्की हल्की वजाहत। कम अज कम आपको पता तो चलता है ना कि ये कुरान कहता क्या है। इसके लिए वक्त लगाएं। इसके कई तरीके हैं, बाद में इंशाल्लाह आपको कुछ चीजें बताएंगे। फिर इसकी डेप्थ में जाएं, लफ्जी तर्जमा सीखें। देखिए मैं कहती हूँ मेरे दिल में इस कुरान की बड़ी अजमत है, तो मैंने तो अभी तक जिंदगी में 2-3 साल भी नहीं इसको दिए। मैं तो घर से निकली नहीं कभी इसके लिए। मैं कहती घर में ही पढ़ा दो, मेरे बच्चे हैं, मैं नहीं जा सकती, और मैं ये है, मैं बिजी हूँ, मैं मसरूफ हूँ। ये कैसी अजमत है कि आप इस किताब को समझना नहीं चाह रहे। तो लिहाजा इसके काम आ जाने। आपने देखा आज उम्मत को सबसे ज्यादा शौक किस चीज का होता है? सवाल जवाब, QA सेशन। सवाल जवाब किसको पूछने पड़ते हैं? जो खुद पढ़ा लिखा नहीं होता। तो कोई बंदा डॉक्टर बन जाता सिर्फ सवाल और जवाब पूछ के? कोई पायलट बन जाएगा सिर्फ सवाल जवाब सेशन से? तो कोई एक शख्स मुसलमान नहीं बन सकता सवाल जवाब पूछ के। खैरुकुम मन तअल्लमल कुरान वअल्लमा। अगर दुनिया में आपने किसी पर रश करना है तो इस हदीस के मुताबिक उस पे कर लें जो कुरान का इल्म हासिल करता है और दूसरों को सिखाता है। और तिर्मिजी की रिवायत है कि आपने फरमाया कि फराइज यानी मिरास के मसाइल विरसे और बांट और कुरान का इल्म हासिल करो और लोगों को सिखाओ, क्योंकि मैं दुनिया से जाने वाला हूँ। उम्मत को कह कर गए हैं कि ये सबक मुझसे ले लो। और याद रखिए, यहाँ हल्की सी बात कर दूं, जहाँ कुरान की तालीम आएगी वहां साथ हदीस भी आएगी, क्योंकि कुरान को समझ ही नहीं सकते हदीस के बगैर। साफ पता, पूरे कुरान में नमाज का तरीका नहीं है, वजू का तरीका नहीं है, निकाह का तरीका नहीं है, जनाजे का तरीका नहीं है, बच्चा पैदा हो जाए क्या करना, वो किधर से मिलेगा? हदीस और सुन्नत से। इसलिए आपने फरमाया कि ला इन्नी उतीतुल कुरान व मिस्लहु माहु, कि देखो मैं तुम्हें कुरान और इसी जैसी कोई चीज लेकर गया हूँ। और ये सब रिवायत भी सही दर्जे की बुखारी है, अबू दाऊद तिर्मिजी और अबू दाऊद इब्ने माजा की है। तो कुरान के साथ हदीस सीखनी है, फिर इंशाल्लाह फायदा होगा। फिर उसके बाद जो आपका मेरा कुरान पाक के साथ ताल्लुक होना है वो किस चीज का? तदब्बुर। आज इससे हम बहुत दूर हैं। अल्हम्दुलिल्लाह अल्लाह ने इल्म के लिए लोगों को चुना हुआ है, मदरसे भी हैं, जामियात भी हैं, ग्रामर भी सिखाते हैं, तजवीद भी सिखाते हैं। अल्हम्दुलिल्लाह 8-10 साल में एक इंसान काफी इल्म लेके जाता है, लेकिन जो चीज कुछ जगहों में महसूस की गई तदब्बुर नहीं करवाते, इसके अंदर गौर फिक्र नहीं होता, इसको अपनी अमली जिंदगी के साथ रिलेट नहीं करते। तो आपका मेरा इस कुरान के साथ ताल्लुक तदब्बुर का होना चाहिए। सूरत मोहम्मद में अल्लाह ताला फरमाते हैं अफला यतदब्बरून अल-कुरान, क्या तुम कुरान पे तदब्बुर नहीं करते? और तदब्बुर दुबुर से पीछे लग जाना, गौर फिक्र करो, इसके अंदर से कुछ मोती ढूंढो, इसके अंदर से तुम कुछ चीजें लेकर आओ, तो तदब्बुर कीजिए। दिन का कुछ हिस्सा तदब्बुर के लिए होना चाहिए। एक आयत ले, उस पर गौर फिक्र करें, देखें उसमें क्या कहा, और यकीन करें कि जब तक समझ नहीं आएगा, गौर फिक्र नहीं करेंगे, आप और मैं इसको अपना समझेंगे भी नहीं। कुरान तो खुद कहता है कि तुम खुद और अपने घर वालों को आग से बचाओ, और आग से बचाने का तरीका क्या है? जब आप और मैं इस कुरान को समझेंगे। आज अगर इस महफिल से आप और मैं ये मैसेज लेकर जाए, कुरान अल्लाह का कलाम, हमारे पास एक अमानत, हमने इसको दूसरों के साथ शेयर करना है। शेयर करने से पहले खुद सीखना है। देखिए ना, उस्ताद बनने से पहले शागिर्द बनना पड़ता है ना। कई लोगों का अपने उस्तादों पे बड़ा रश करता है, कहते हैं कभी मैं शागिर्द होने के बजाय उस्ताद होती ना, तो भूल जाता है कि हर उस्ताद पहले शागिर्द बनता है। अच्छा शागिर्द अच्छा उस्ताद होता है, याद रखिये। और जो शागिर्द ढीला है वो उस्ताद भी ढीला ही होगा। जो आप आज ले नहीं पा रहे हो कल आप दे नहीं सकेंगे, ये गिव एंड टेक है। इसके लिए आपको मुझे कोई भी कोशिश करनी पड़े करे। बच्चों वाली खवातीन है, अपने हिसाब से मैनेज कीजिए। आज के दौर में तो कुछ मुश्किल ही नहीं है। देखिए हमारे बच्चे एक सब्जेक्ट की हजारों की ट्यूशन दे के पढ़ते हैं ना। पाकिस्तान में देखिए आज के लोग कहते हैं 20-25-25 हजार फीस है, और फिर एक एक सब्जेक्ट पढ़ने की ट्यूशन है पढ़ाते हैं। पेट काट के लोग गोश्त खाए ना खाए ट्यूशन पढ़ा के बच्चों को इम्तिहान दिलाते हैं। क्या मुझे आपको इस किताब को आम करने के लिए मेहनत की जरूरत नहीं है, जरूरत है बिल्कुल, तो तदब्बुर का ताल्लुक पैदा करना है, फिर इसके बाद इसके ऊपर अमल की कोशिश। ये भी ताल्लुक बड़ा कमजोर है, इस पे बात अब नहीं कर सकते, पहले ताल्लुक अगर पक्के हो गए ना तो ये भी हो जाएगा। पढ़ना कुरान तो कहता है फतूह में दून अभिवाद इन किताब तक फरून अभिवाद। आज हम मुसलमानों का ताल्लुक इस किताब से अमल वाला बड़ा कमजोर है, इसी की सजा मिल रही है। तालिबान आयत 86 है सूरत बकरा की। यहूद के तनाजर में अल्लाह ताला ने फरमाया था कि क्या तुम किताब के बास हिस्से पे ईमान लाते और बास को छोड़ देते हो, तो जो कौम ये करेगी उसकी एक ही सजा है कि दुनिया में भी जिल्लत और आखरत में भी जिल्लत। आज तारीख के माथे पे लिखा हुआ कि मुसलमान इस जिल्लत के दौर से गुजर रहे हैं जिस पे कल बनी इसराइल थे। तो किताब पे अमल का ताल्लुक, ये अल्लाह ने चुनने चढ़ने के लिए नहीं दी। तावीज बना के गले में डाल लो, कैलीग्राफी लिख दीवारों पे लगा दो, जिन्नों भूतों को भगा दो और बेटी जाए तो सर पे रख के उसको उसके साए में भेज दो, ये कुरान का ताल्लुक नहीं था। ये तो हमने खुद साख्ता ताल्लुक बनाया। जिस हद तक मुमकिन हो उस हद तक इस किताब को अपनी जिंदगी में हम ले अमल करें। देखिए हम फरिश्ते नहीं है, और याद रखिए एक जुमला हम बहुत गैर इस्लामिक बोलते हैं, आज के दौर में इस किताब पे अमल कैसे हो सकता है? सुना है आपने ये जुमला? आज कौन सा दौर है जी कुरान पे अमल करने का? आप सर इस जुमले को सोचे ना तो ये नौज बिला अल्लाह सुभान तआला पे ज़द पड़ती है। बस एक उस्ताद है, अभी उसने वो चीज पढ़ाई नहीं और उसका सवाल करने लग जाए तो शागिर्द कह सकते हैं कि उस्ताद को समझ ही नहीं है, हम कैसे बताएं, हमें तो पढ़ाया ही नहीं। और माँ अपने बच्चे को जो अभी 4 साल का उसको कहती है ये 20 किलो का डब्बा उठा के वहां ले जाओ, तो बच्चा कहेगा माँ को समझ ही नहीं है, मुझ पे वो बोझ डाल रही है जो मैं उठा नहीं सकता। नऊज बिला अल्लाह सुभान तआला ऐसे ऐसे अल्लाह सुभान तआला कि हमें वो हुक्म देंगे जिसमें हम अमल ही नहीं कर सकते? नहीं, जब हम गैरों की नजर से कुरान को देखते हैं फिर अमल नहीं कर सकते। एक छोटी सी मिसाल है, आप गाड़ी में बैठे ना तो गाड़ी की लाइट्स आपको रास्ता दिखाती है अंदर, लेकिन अगर ऑपोजिट वे से कोई आता है तो वही लाइट उसकी आंखों को चुंधियाती है। जब हम इस्लाम की गाड़ी में बैठते हैं तो हमें इस्लाम और कुरान रास्ता दिखाता है, और जब गैरों की नजर से इसको देखते हैं तो वो उनकी आंखों को चुंधियाता है। फिर तो एक गज का टुकड़ा भी सर पे बोझ लगता है उनको, और 4 बाल भी चुभते हैं, और वो सारे कपड़े उतार के फिरे कोई बात नहीं, इट्स नेचुरल, और आप कपड़े पहन के निकले तो आप बहुत ही रिजिड हो गए। तो कुरान को अल्लाह की निगाह से देखें फिर समझ आएगी। फिर इसके बाद आखिरी बात जिस पे बात शुरू हुई थी, एक ताल्लुक, और वो है इब्लाग का, बल्लिगवन्नी वलव आया, पहुंचा दो इसको चाहे कायद। ये ताल्लुक सारे जुड़ेंगे तो इंशाल्लाह कल क्यामत के दिन कुरान आपकी मेरी सिफारिश भी करेगा। कुराने पाक में ही आती है ये बात, इशारा भी है और अहदीस में तो है, क्यामत के दिन कुरान की सूरतें सिफारिश करेंगी। सूरत मुल्क, सूरत बकरा, सूरत आले इमरान अपने पढ़ने वालों के लिए सिफारिश करेंगी। तो अल्लाह ताला से ये दुआ करते हैं कि हमारा अपना ताल्लुक मजबूत हो जाए। जिस दिन आपका ताल्लुक मेरा मजबूत हो गया हम दूसरों को भी जोड़ लेंगे। बस आप देखिए कि एक शख्स है वो ऊपर से एक रस्सी पकड़ के खड़ा है और नीचे एक शख्स खड़ा है, ये इसको भी ऊपर लाना चाहता है, इसका हाथ अभी इस तक नहीं आता तो क्या कोशिश करेगा? उसे कहेगा थोड़ा सा ऊपर आओ, थोड़ा खुद थोड़ी कोशिश करेगा, लेकिन इसी कोशिश में अगर वो खुद अपना हाथ ऊपर वाली रस्सी से छोड़ दे तो इसको तो क्या मिलना है, खुद वो भी गिरेगा। बस ये समझिए, हम मुसलमान जब तक खुद कुरान सुनने से जुड़े रहेंगे ना तो हम इंशाल्लाह दूसरों को भी जोड़ेंगे। आज हमने अपनी रस्सियां छोड़ दी दूसरों को खुश करने के लिए, तो अल्लाह ने तो कह दिया लन तरदा अनकल यहूद वलन नसारा हत्ता तत्तबिअ मिल्लतहुम। तो यही पैगाम था आज मेरा आपका कि रमजान के आने से पहले हम कुरान पाक के साथ अपने ताल्लुक को रिवाइज करें, और इंशाल्लाह कमी है तो दूर हो जाएगी, कोई बड़ी बात नहीं, हर चीज अपने वक्त के साथ ठीक हो जाती है। हमने इसकी बड़ी खुद साख्ता सी बुनियादें बनाई हुई है जो फिर किसी मौके पे करेंगे, लेकिन अगर आप देखें कि हम इसमें से अगर एक बात भी याद रख लेना कि हमने खुद जुड़ना और दूसरों को जोड़ना तो बात समझ आएगी। سبحانك اللهم وبحمدك اشهد ان لا اله الا انت استغفرك واتوب اليك ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم وصلى الله تعالى خير خلقه واصحابه اجمعين برحمتك يا ارحم الراحمين ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم وصلى الله تعالى خير خلقه واصحابه اجمعين برحمتك يا ارحم الراحمين یا اللہ ہماری چھوٹی سی کوشش کو قبول فرما، یا اللہ ہماری کمی بیشی سے درگزر فرما، یا اللہ ہمیں ہدایت پہ استقامت دے، مرتے دم تک ہمیں اپنے دین پہ قائم رکھنا، یا اللہ یہ امانت جو تو نے ہمارے ذمہ لگائی تھی اس کا حق ادا کرنے کی توفیق دے، یا اللہ قرآن کے اس نور کو ہر گھر ہر دل تک پہنچانے میں یا اللہ ہماری مدد فرما، یا اللہ ہمیں تیرے بندوں کی ہدایت کا ذریعہ بنا اور خود بھی ہدایت پہ جمع، جو ساتھی یہاں بیٹھے ہیں سب کے دلوں کی جائز خواہشات اپنی رحمت سے پوری فرما، جو بیمار ہیں ان کو صحت اور عافیت دے، اور جو پریشان ہیں ان کو پریشانیوں سے نکال، بچوں کو آنکھوں کی ٹھنڈک بنا، ہماری نسلوں کو اسلام پہ قائم رکھنا، یا اللہ ہمیں توفیق دے اس بات کی کہ میں اور آپ اپنے آپ کو ویسا بنا سکے جیسا تو ہمیں دیکھنا چاہتا ہے، اور جس نے کبھی دعا کے لیے کہا یا کہنا چاہتے ہیں یا اللہ ان کی سب کی دعاؤں کو قبول فرما، ہمارے ماں باپ پہ رحم فرما، جو دنیا میں ان کو صحت اور عافیت دے، جو دنیا سے چلے گئے ان کی بخشش فرما، ہمارے بھائی بہنوں اور ان کی نسلوں ان کے گھر والوں کی حفاظت فرما، اور یا اللہ ہم سب کو ایک ہی غم لگا دے کہ ہم نے تیرے بندوں کو تجھ سے جوڑنا ہے اور خود بھی تیرے بندے بن کے رہنا ہے۔ سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک۔ ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم وصلی اللہ تعالی خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین۔